Radio Veri FM, Radio Veri FM,
Radio Veri FM, Antana Betuplo Cha, Rexy Duitoplo, Sat Megahertz. कर्णाली प्रदेश प्राप्तिका लागि भएको आन्दोलनका घाइतेले मुख्यमन्त्रीलाई मागपत्र बुझाए, अझै पनि उपचार खर्च नपाएको गुनासो।
सुर्खेतका अटो व्यवसायी आन्दोलित, दोहोरो कर तिर्नु परेको भनाई, आज वीरेन्द्रनगरमा अटो नचलाइने।
मापदण्ड पूरा नगरेको भन्दै नेपालगञ्जमा रहेको एक पानी उद्योगमा अनुगमन समितिले ताला लगायो।
र सुर्खेतको वीरेन्द्रनगरमा यही फागुन एक गतेदेखि कर्णाली प्रदेश स्तरीय महिला तथा पुरुष भलिबल प्रतियोगिता हुने, विजेताले 1,00,000 रुपियाँ हात पार्ने। हिमाल पहाड तराई कोही छैनन् पराई, बिहानको भेरी खबरबाट डिलु र मधुबनको नमस्कार। तपाईँ हामीलाई रेडियो भेरी .com.np शुभयात्रा हाम्रो पात्रो मोबाइल एप्लिकेसनका साथै बर्दियाको रेडियो टाइगरबाट पनि सुनिरहनु भएको छ।
अब खबर विस्तारमा। कर्णाली प्रदेश प्राप्तिको आन्दोलनमा घाइते भएकाहरूले विभिन्न माग राख्दै मुख्यमन्त्री महेन्द्र बहादुर शाहीलाई मागपत्र बुझाएका छन्। 2072 साल साउन 25 गतेको प्रदेश प्राप्तिको आन्दोलनमा घाइते भएकाहरूले अझै पनि उपचार तथा हवाई यातायातको खर्च नपाएको भन्दै ज्ञापन पत्र बुझाएका हुन्। उनीहरूले घाइते भइसकेपछि उपचारका लागि हवाई जहाज चार्टर समेत गरेको भन्दै, भाडा पनि अहिलेसम्म सरकारले भुक्तानी नगरेको भन्दै भाडा भुक्तानीको माग गरेका हुन्। घाइतेहरूले मुख्यमन्त्री शाहीसँग थप उपचारको व्यवस्था गर्नुपर्ने, आफू र परिवारको योग्यता बमोजिम जीविकोपार्जन तथा रोजगारी र छोराछोरीको निशुल्क शिक्षाको समेत माग गरेका छन्। प्रदेश संरचना निर्माणका क्रममा तत्कालीन सरकारले भेरी, कर्णाली र राप्तीका दुई जिल्ला र सुदूरपश्चिमका सेती र महाकालीसहित एउटै प्रदेश निर्माण गर्ने भए निर्णय गरेपछि आन्दोलन सर्किएको थियो। भेरी, कर्णाली र राप्तीका दुई जिल्लासहितको छुट्टै प्रदेशको माग गर्दै हरेक जिल्लामा आन्दोलन सर्किएको थियो। आन्दोलनका क्रममा सरकारले बल प्रयोग गर्दा सुर्खेतमा 3 जना र जुम्लामा 1 जनाको ज्यान जानुका साथै धेरैको संख्यामा घाइते तथा अपाङ्ग भएका थिए। मागपत्र बुझ्दै मुख्यमन्त्री महेन्द्र बहादुर शाहीले प्रदेश प्राप्तिको आन्दोलनमा शहादत प्राप्त गर्ने सहितको स्मृतिमा प्रदेश सरकार प्रदेश राजधानी सुर्खेतको मुख्य चोकमा शहीद स्मारक निर्माण गर्ने बताउनु भएको छ। उहाँले शहीदहरूको बलिदानको बलिदानले कर्णाली प्रदेश प्राप्त भएको भन्दै शाहीले घाइते तथा अपाङ्गहरूको लागि पनि प्रदेश सरकारले आवश्यक सहयोग गर्ने प्रतिबद्धता जनाउनु भएको छ। मुख्यमन्त्री शाहीले आन्दोलनका घाइतेहरूको घाउ अवलोकन गर्दै घाइतेको माग जायज भएको भन्दै सरकार यसप्रति गम्भीर रहेको बताउनुभयो।
सुर्खेतको वीरेन्द्रनगरमा अटो चलाउँदै आएका अटो चालकहरू आन्दोलित भएका छन्। अटो चालकहरूले मनोमानी रूपमा अटो सञ्चालन गरेको भन्दै वीरेन्द्रनगर नगरपालिकाले अटो तथा ई रिक्सा व्यवस्थापन निर्देशिका 2075 कार्यान्वयनमा ल्याएसँगै उनीहरू आन्दोलित भएका हुन्। वीरेन्द्रनगर नगरपालिकाले निर्देशिका अनुसार नयाँ अटो दर्ता शुल्क 5,000 तोकेपछि सुर्खेतका अटो चालकहरू त्यसको विरुद्धमा आन्दोलनमा उत्रेका छन्। अटो किन्दा यातायातमा दोहोरो कर तिर्नु परेको भन्दै उनीहरूले निर्देशिका नमान्ने अडान समेत थाकेका छन्। नेपाल सरकारलाई नै तिर्नुपर्ने कर दुई दुई ठाउँमा कसरी तिर्ने भन्दै अटो चालकहरू आन्दोलित भएको अटो चालक बिपी सुनारले सुनीले बताउनुभयो। उहाँले दोहोरो सुविधाको मारमा आफूहरू परेको भन्दै चालकको दैनिकीमाथि खेलवाड गरेको समेत आरोप लगाएका छन्। उहाँले आज वीरेन्द्रनगर सहित यस क्षेत्रमा अटो नचलाउने घोषणा समेत गर्नुभएको छ भने वीरेन्द्रनगर नगरभित्र चल्ने यातायात पनि बन्द गर्ने चेतावनी दिनुभएको छ। लामो दूरीका यातायात भने सञ्चालन हुने उहाँको भनाइ रहेको छ। यता वीरेन्द्रनगर नगरपालिकाका सूचना अधिकारी दिपेन सुवेदीले भने नगरसभाबाट पास भइसकेको कानूनलाई मान्नै पर्ने बताउनुभयो। उहाँले नगरसभाबाट पास भएको कानून उहाँहरूले नमान्ने भन्ने नहुने भन्दै तत्काल यो ऐनलाई संशोधन गरिहाल्न सक्ने अवस्था समेत नरहेको बताउनु भएको छ। अटो रिक्साको कारण कर्णालीको राजधानीमा भइरहेका दुर्घटना र चालकको मनोमानीलाई रोक्न रुट परमिट र भाडादर समेत तोकिएको सुविदीले जानकारी दिनुभयो।
बैङ्कहरूले मनपरे ढंगले अचाकले ब्याज बढाएको भन्दै सुर्खेत उद्योग वाणिज्य संघले माघ 24 गते बैंक बहिष्कार सहित वीरेन्द्रनगरमा विरोध र्याली प्रदर्शन गर्ने भएको छ। सिन्डिकेट जसरी एकपक्षीय रूपमा बैङ्कहरूले निर्धारण गरेको चर्को ब्याजदरका कारण व्यापार व्यवसाय नै धराशयी हुने स्थितिमा पुगेको निष्कर्ष सहित एक दिने बैंक बहिष्कार सहित विरोध प्रदर्शनको घोषणा गरिएको हो। संघको बसेको कार्य समितिको बैठकले कुनै बैंकिङ कारोबार नगरी विरोध र्यालीमा सहभागी हुन आम व्यापारी व्यवसायलाई आग्रह गर्ने निर्णय गरेको हो। चर्को ब्याजदरको विरोधमा संघका पदाधिकारीहरूमध्ये कसैले पनि त्यो दिन बैंकिङ कारोबार नगर्ने सामूहिक घोषणा समेत गरेको महासचिव लक्ष्मण कण्डले जानकारी दिनुभयो। विरोध र्यालीको तयारीका लागि संघका उद्योग उपाध्यक्ष गणेश कुमार बस्नेतको संयोजकत्वमा सचिव रामप्रसाद पाण्डे, राजु पाण्डे र प्रेम प्रसाद पाण्डे रहेको समिति पनि गठन गरिएको छ। 9% लिएको बैंक कर्जाको ब्याज 13% पुर्याउँदा व्यापार चौपट र व्यापारी फलायन हुनुपर्ने अवस्था आउन लागेको संघका अध्यक्ष धनबहादुर रावतले गुनासो गर्नुभएको छ। बैंकहरूले उत्पादनमूलक उद्योगका लागि प्रवाह गर्ने ऋणमा 7% र व्यावसायिक क्षेत्रमा 9% नबढाई ब्याजदर कायम नगरी निजी क्षेत्र नै धराशयी हुने भन्दै उहाँले चिन्ता व्यक्त गर्नुभयो।
नेपाल विद्यार्थी संघ सुर्खेतले जिल्ला प्रशासन कार्यालयमा धरना दिएको छ। सरकार विरुद्ध सञ्चालन भएका आन्दोलनका क्रममा पक्राउ परेका नेवी संघका विद्यार्थीलाई रिहाईको माग गर्दै नेवी संघले धरना दिएको हो। नेवी संघका केन्द्रीय कार्यक्रम अनुसार नै सुर्खेतका विद्यार्थीहरूले पनि जिल्ला प्रशासन कार्यालयको मूल गेटमा हिजो झण्डै 2 घण्टा धरना दिएको नेवी संघका केन्द्रीय सदस्य अनिल साईले जानकारी दिनुभयो।
पछिल्लो समय गृहिणी महिलाहरू आफैले आत्मनिर्भरको बाटो पहिल्याउन थालेका छन्। घरको कामसँगै घरमै विभिन्न खाद्य सामग्री उत्पादन गरी आमदानी गर्न थालेका छन्। आत्मनिर्भरको बाटोमा रहेका उनीहरू अरू महिलाहरूलाई पनि आफ्नै खुट्टामा उभिनका लागि प्रेरणा दिइरहेका छन्। तीमध्येका एक हुनुहुन्छ बर्दिया मधुबन नगरपालिकाका सुन्दरी जोशी। उहाँ अहिले गृहिणीको परिचयबाट व्यापारीका रूपमा बदलिँदै जानुभएको छ। सुनौ यसै सन्दर्भमा तयार पारिएको एक रेडियो सामग्री नेपालगञ्ज सहकर्मी निशु जोशीबाट।
कति लानु भयो? एउटा नहीं हामीले चर्को बनाउँदैनौँ, यो हामीले आफ्नो घरमा बनाएको घरेलु हो, सबै घरेलु हो।
बर्दियाको मधुबन नगरपालिका वडा नम्बर 8 बाँसपानीकी सुन्दरी जोशी 52 वर्षको उमेरमा पनि आफूलाई कसरी व्यस्त बनाउने भन्ने ध्यानमा हुनुहुन्छ। त्यसैले विगत 6-7 वर्ष अघि सुरु गरेको दालमोट, आलु चिप्स लगायतका खाद्यान्न सामग्री उत्पादन र जानेको सिप अरू महिलालाई बाँड्ने काममा नै उहाँको दैनिकी बितिरहेको छ।
मैले यही दालमोटहरू चिप्सहरू बनाउँछु पनि, अनि म प्रशिक्षकमा पनि जान्छु सिकाउन।
7 वर्ष अघिको उहाँको गृहिणीको परिचय अहिले व्यवसायमा बदलिएको छ। खेतीपातीको काममा मात्रै बित्ने समय अहिले व्यापारमा पनि बाँडिएको छ। सिपको खोजीमा रहनुभएकी उहाँका लागि लघु उद्यम वरदान साबित बन्यो। अहिले उहाँलाई यही व्यवसायले दाम र नाम दुवै दिएको छ।
अब घरमा गाई बाख्रा हेर्ने, खेतीपाती गर्ने, अनि त्यही नै काम थियो। लघु उद्यम भनेको के हो? सिपहरू पाइन्छ भनेपछि समूह बनाएर अनि आबद्ध भयौँ, अनि त्यहाँबाट तालिम माग्यौँ हामीले, हामीलाई यस्तो यस्तो सिपको तालिम चाहियो भनेर, अनि सरहरूले हामीलाई तालिम दिनुभयो।
सुरुमा चाउमिन उत्पादन थाले पनि विभिन्न समस्याका कारण त्यसलाई निरन्तरता दिन सक्नु भएन। त्यसपछि आलु चिप्सको उत्पादन सुरु भयो। अहिले उहाँलाई बजारको चिन्ता छैन।
सिन्के चाउमिन बनायौँ, त्यो धेरै टुक्रिएर गयो, बर्बादी भयो हाम्रो। ससको पनि फेरि केमिकलहरू यहाँ नपाइने, कि दिल्ली जानुपर्ने, कि काठमाडौँ जानुपर्ने, अनि त्यतिखेर मलाई पनि थाहा थिएन काठमाडौँ भनेको कहाँ हो भन्ने जस्तो लाग्यो। अनि हामी नजिकै कच्चा पदार्थ जहाँ पाइन्छ त्यही चिज नै गर्ने भनेर अनि यसैमा गरेको। ठिकै छ म्याडम। यसले
उहाँको सृजनशील आलु चिप्स तथा दालमोट उद्योगमा घर परिवार लगायत अन्य 4-5 जनाले रोजगारी पाएका छन्। दैनिक 1,000 आमदानी गर्न सकिने उक्त उद्योगको मुख्य बजार महोत्सव हो। महोत्सवको सिजन भएका 4 महिनाको अवधिमा 3 लाखदेखि 4 लाखसम्म नाफा कमाउन सकिने उहाँ बताउनुहुन्छ।
अब अहिले मैले 10-8 आइटमहरूको दालमाटोहरू निकाल्छु, मिक्सर दालमाटोहरू, यो बच्चाहरूको लागि, स्कुलको लागि, नास्ताहरूको लागि, त जति गर्न सके म्याडम त्यति नै कमाइ हुन्छ। 1,000-2,000 रुपियाँ त अनिवार्य आउँछ नाफामा। उनीहरूलाई सबलाई रोजगार निकालेर, आफ्नो कच्चा पदार्थहरू निकालेर, सबै श्रमहरू निकालेर, मङ्सिरको महिनाबाट मेलाहरूमा हिँड्न लायो भनेपछि 3-4 लाख रुपियाँ कमाउँछु मैले।
व्यवसायको मुख्य उपलब्धिका रूपमा छोरीको पढाइलाई लिनुभएकी उहाँ नेपालगञ्जबाट ब्याचलर सकाएर डिग्री पढ्न काठमाडौँ पठाउन पाएकोमा दङ्ग हुनुहुन्छ।
सबै परिवारहरू पनि व्यस्त छौँ, सबै खुसी छौँ। अनि छोरी लगेर मैले अब ब्याचलर यहाँ नेपालगञ्ज भ्याएर अहिले काठमाडौँ पठाएको छु डिग्रीलाई। मेरो जे होस् यो कमाइले छोरी पढाएको छु मैडम, मैले खुसी छु, एकदम खुसी छु म यो सिप सिकेर। त्यति पहिल्यै नै यो सिप मैले सिक्न पाएको भए त धेरै अगाडि गइन्थ्यो होला।
उत्पादनको बजार राम्रो भए पनि नेपालमा प्रशस्त मात्रामा कच्चा पदार्थ नपाइने भएकाले भारतबाट ल्याउनु पर्ने बाध्यता रहेको उहाँको दुखेसो छ।
कच्चा पदार्थ इन्डियाबाट ल्याउनु पर्छ, हाम्रो नेपालमा पाइने कच्चा पदार्थ नेपालमा अब मम्फली मसलाहरू
उद्योगको काम असार साउन बाहेक बाह्रै मास हुन्छ। यसका साथै अन्य महिलाहरूलाई पनि सिप बाँड्न जाने भएकाले उहाँलाई भ्याइ नभ्याइ छ।
असार साउन अब घरमा फेरि धानहरू रोपाइ हुन्छ, अनि व्यस्तै हुन्छु काममा। त्यतिखेरहरू बोलाउनुहुन्छ, बोलाउनु त अहिले पनि मलाई आशा तत्कालै दुईटा। मैले अब यतिखेर भ्याउँदैन, मलाई चैत देख्नु वैशाख देख्नु उतातिर मात्रै मलाई बोलाउनु होला भनेको छु, उहाँहरूलाई रोकेछु।
सिपले आत्मनिर्भर बनाउने भएकाले अन्य महिलाहरूलाई सिप सिक्न उहाँको सुझाव छ।
सिप कहिले पनि हराउँदैन, सिप सिक्नु भनेको धेरै मूल्यवान चिज हो। कहीँ गाउँमा गएपछि, गाउँमा दुई चार कुरा गरेपछि लडाइँ हुन्छ, झगडा हुन्छ, म आफ्नै काममा व्यस्त छु, मलाई कहीँ फादिल घुम्ने फुर्सद छैन, आफ्नै मान्छेलाई भेट्न पनि समय निकालेर जानुपर्छ मलाई। सबै दिदी बहिनीहरूले महिलाहरूले यस्तै नै रोजगारी गरेर म जस्तै नै सक्षम भएर खाएको राम्रो।
हामीसँग छिमेक शरीफहरूसँगै राष्ट्रिय खबरहरू बाँकी नै छन्। अहिलेलाई भने यो विश्राम।
रेडियो भेरी एफएम।
तपाईँ अहिले सबैको मन सुने रेडियो रेडियो भेरीमा बिहानको भेरी खबर सुनिरहनु भएको छ। तिनजेल हामीले कर्णाली प्रदेश प्राप्तिका लागि भएको आन्दोलनका घाइतेले मुख्यमन्त्रीलाई मागपत्र बुझाए, अझै पनि उपचार खर्च नपाएको गुनासो। सुर्खेतका अटो व्यवसायी आन्दोलित, दोहोरो कर तिर्नु परेको भनाई, आज अटो नचलाउने घोषणा लगायतका खबर प्रस्तुत गर्यौं।
अब बाँकी खबर। बर्दियाको बडियाताल गाउँपालिका दुई सीतापुर गाउँमा पाटेबाघको आक्रमणबाट एकजनाको ज्यान गएको छ भने एकजना घाइतेको उपचार चलिरहेको छ। सीतापुर गाउँमा पसेको बाघको आक्रमणबाट घाइते हुनुभएका स्थानीय 65 वर्षका चन्द्रबहादुर शाहीको नेपालगञ्ज मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको डिभिजन वन कार्यालय बर्दियाका प्रमुख कोमल राज काफ्लेले बताउनुभयो। गाउँमा पसेको बाघको आक्रमणबाट घाइते हुनुभएका 30 वर्षीय विजय बुढा छेत्रीको स्थानीय क्लिनिकमा उपचार भइरहेको प्रहरीले जनाएको छ।
दाङ उच्च अदालत तुलसीपुरले राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराईमा भइरहेको आन्दोलन रोक्न अन्तरिम आदेश दिएको छ। मुख्य न्यायाधीश नहकुल सुविदीको एकल इजलासले निवेदनको अन्तिम टुङ्गो नलाग्दासम्मको लागि नागरिकको स्वास्थ्य सम्बन्धी हकको उपभोग आघात पुग्ने गरी आन्दोलन तथा हडताल नगर्न नगराउन आदेश दिएको हो। 3 साता लामो कर्मचारी आन्दोलनका कारण प्रतिष्ठानमा सुत्केरी सेवा समेत ठप्प परे भएपछि रिटमा अदालतले यस्तो आदेश दिएको हो। कर्मचारीहरू साउनदेखि तलब नपाएको र पेसागत सुरक्षा नभएको भन्दै आन्दोलनमा उत्रिएका छन्। प्रतिष्ठानको प्रशासनिक भवनमा तालाबन्दी भएको छ भने अस्पतालको सबै काम रोकेर कर्मचारीहरू आन्दोलन गरिरहेका छन्।
रुकुम पूर्वमा जबरजस्ती गर्ने मुद्दामा कैद सजाय भुक्तान गरेर छुटेका एक व्यक्तिले नाबालिकालाई बलात्कार गरेको अभियोगमा फेरि पक्राउ परेका छन्। रुकुम पूर्व सिस्ने गाउँपालिका 5 का 31 वर्षीय भरत गौतमले एक नाबालिकालाई बलात्कार गरेको अभियोगमा पक्राउ परेको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक एन बहादुर मल्लले गौतममाथि कारवाही प्रक्रिया अघि बढाएको बताउनुभयो।
यता 9 वर्षीय बालिकामाथि यौन दुर्व्यवहारको आरोपमा डोटीका एक शिक्षकलाई पक्राउ गरिएको छ। जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक लालबहादुर धामीका अनुसार विद्यालयमा नै बालिकालाई एकान्त कोठामा लगेर अश्लील चलचित्र देखाएको उजुरीको आधारमा शिक्षकलाई पक्राउ गरिएको जनाएको छ। दुर्व्यवहार गर्ने शिक्षकलाई प्रहरीले पक्राउ गरी जिल्ला प्रहरी कार्यालयमा ल्याएको बताइएको छ। पीडित पक्षको जाहेरीका आधारमा शिक्षकमाथि छानबिन तथा मुद्दा चलाउने जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ।
मापदण्ड पूरा नगरेको भन्दै बाँकीको नेपालगञ्जमा रहेको एक पानी उद्योगमा संयुक्त बजार अनुगमन समितिले ताला लगाएको छ। संयुक्त अनुगमनका क्रममा पटक पटक चेतावनी दिँदा पनि पानी मापदण्ड पूरा गर्न अटेरी गरेपछि ताला लगाउनु परेको समितिले जनाएको छ। समितिले मापदण्डमा लापरवाही गरेको भन्दै नेपालगञ्जको न्यू लहर ड्रिङ्किङ वाटर इन्डस्ट्रिजलाई सिल गरेको छ। समितिले उद्योगले मापदण्ड पूरा नगरौँजेल सिल नखुल्ने चेतावनी दिएको छ। साइनबोर्ड नै नभेटिने, बिल पनि नकाट्ने जस्ता लापरवाही पानी उद्योगबाट भएको भेटिएको खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयका प्रमुख ज्योतिषनाथ श्रेष्ठले बताउनु भएको छ। समितिले गत असोजमा पनि मापदण्ड विपरीत सञ्चालित दुई पानी उद्योगलाई कारवाहीको दायरामा ल्याएको थियो।
सुर्खेत उद्योग वाणिज्य संघका नवनिर्वाचित पदाधिकारीहरूलाई नेपाली कंग्रेस सुर्खेतले सम्मान गरेको छ। पार्टी कार्यालयमा एक कार्यक्रमको आयोजना गरेर उनीहरूलाई सम्मान गरिएको हो। सम्मान कार्यक्रममा कंग्रेसका केन्द्रीय सदस्य हृदयराम थानीले प्रदेश राजधानीको उद्योग वाणिज्य संघले हरेक गतिविधि अन्य जिल्लाको लागि अनुकरणीय हुनुपर्ने भन्दै यहाँ हुने आर्थिक विकासको हरेक कामको नेतृत्व पनि सुर्खेत उद्योग वाणिज्य संघले लिनुपर्ने बताउनुभयो। कर्णाली प्रदेशमा बाँके र बर्दिया आउन चाहेकाले आवश्यक परेको खण्डमा त्यसको नेतृत्व पनि संघले नै गर्नुपर्ने उहाँको भनाइ छ। निजी क्षेत्र राजनीतिक क्षेत्र बलियो सहयोगी भएको बताउँदै पूर्व मन्त्री समेत रहनुभएका नेता थानीले संघलाई सबै उद्योगी व्यवसायको साझा थलोको रूपमा लैजान जोड समेत गर्नुभएको छ। कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका पूर्व केन्द्रीय सदस्य एवं संघका पूर्व अध्यक्ष टेकबहादुर भण्डारीले उद्योगी व्यवसायहरूको हितमा लाग्न नयाँ नेतृत्वलाई सुझाव दिँदै साझा बन्न आग्रह गर्नुभएको छ। संघका नवनिर्वाचित अध्यक्ष धनबहादुर रावतले सुर्खेत मात्र नभई प्रदेशको आर्थिक विकासका लागि संघले आफ्नो भूमिका सक्रिय बनाउने प्रतिबद्धता जनाउनुभयो। कंग्रेस सुर्खेतका सभापति कमलराज रेग्मीको सभापतित्वमा भएको सम्मान कार्यक्रममा पूर्व मन्त्री दोई शिवराज जोशी, खड्गबहादुर बस्याल, नेवी संघका केन्द्रीय सदस्य हरि शर्मा, नेपाल ट्रेड युनियन कंग्रेस कर्णाली प्रदेशका अध्यक्ष गोपाल कृष्ण गिरी, कंग्रेस सुर्खेतका सचिव भूपेन्द्र खत्री, तरुण दलका पूर्व केन्द्रीय सदस्य दण्ड ढकाल, नेता पदमराज जोशी लगायतले संघका नवनिर्वाचित पदाधिकारीहरूलाई सम्मान गर्नुभएको हो। हामीसँग खेल खबर सँगै अन्य खबरहरू अझै बाँकी नै छन्। अहिलेलाई भने यो अर्को विश्राम।
रेडियो भेरी एफएम।
तपाईँ अहिले सबैको मन छुने रेडियो भेरीमा बिहानको भेरी खबर सुनिरहनु भएको छ। यतिन्जेल हामीले छिमेक सेरेफेरोसँगै अन्य खबर प्रस्तुत गर्यौं। अब बाँकी खबर। नेपालगंजमा तरकारीको सिजन भएकाले अहिले मूल्य सस्तो भएको हो। हप्ता दिन अघि 50 रुपियाँ केजी मूल्य पर्ने बन्दा काउली, टमाटर, मटर, कोसा लगायतका तरकारीको मूल्य घटेर 10-20 रुपियाँ किलोमा बिक्री भइरहेको छ। टमाटर र बन्दागोपी 5 बिक्री नहुँदा कुहिएर खेर गएको व्यापारीको गुनासो छ। 80 रुपियाँ किलोसम्ममा बिक्री हुने टमाटर अहिले नेपालगंजको रानी तलाउमा 2 रुपियाँ केजी बिक्री भइरहेको छ। नेपालगंजका विभिन्न चोकमा 10-20 रुपियाँ किलोमा बिक्री भइरहेको छ। तर नेपालगंजमा अन्य तरकारीको मूल्य घटिरहेका बेला कुनै समय सबैभन्दा कम मूल्य पर्ने घुइयाको मूल्य भने बढ्दै गएको छ।
35.5 किलो सुन तस्करी प्रकरणमा थप एकजना आरोपी युएमा पक्राउ परेका छन्। प्रहरीले काभ्रेका हरिशरण खड्गा युएमा पक्राउ परेको भन्दै उहाँलाई नेपाल ल्याउने प्रयास भइरहेको जनाएको छ। खड्गाले युएबाट नेपालका सुन व्यवसायीलाई सुन पठाउँदै आएको पाइएको प्रहरी प्रवक्ता उत्तम राज सुवेदीले बताउनुभयो। 2073 पुस 21 गते केन्द्रीय अनुसन्धान ब्युरो सिआइबीले बरामद गरेको 35.5 किलो सुन प्रकरणमा खड्गाको नाम मुछिएको हो। रेकर्डर नोटिस जारी गर्दै उहाँलाई युए प्रहरीले सहयोगमा पक्राउ गरिएको जनाएको छ। 33 किलो सुन प्रकरणका मुख्य अभियुक्त भनेका गोरे चुडामणि उप्रेदी केन्द्रीय कारागारमा रहनु भएको छ। यसअघि युएबाट पक्राउ गरेका गोरेका भाइ रमेश उप्रेदी र बेनु श्रेष्ठलाई नेपाल ल्याइएको थियो। प्रहरीले उनीहरू विरुद्ध छानबिन गरिरहेको जनाएको छ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्व मन्त्री बद्री प्रसाद नेउपाने सहित 9 विरुद्ध जनही 31.52 करोड बिगो दावी सहित भ्रष्टाचार मुद्दा दायर गरेको छ। अख्तियारले नेउपाने मन्त्री हुँदा काठमाडौँको केन्द्रमा रहेको भेलकुटी मण्डप स्थित फन पार्कको जग्गा पदनियतपूर्ण तरिकाले ठेकेदारलाई भाडामा लगाएको भन्दै विशेष अदालतमा मुद्दा दायर गरेको हो। अख्तियारका सहप्रवक्ता रामेश्वर दङ्गालले नेउपाने महिला बालबालिका तथा समाज कल्याण मन्त्री हुँदा 2069 भदौमा फन पार्क क्षेत्रको 60 रोपनी जग्गा प्रचलित मापदण्ड र प्रक्रिया विपरीत भाडामा दिएको पाइएकाले मुद्दा दर्ता गरेको बताउनुभयो। बदनेत पूर्ण तरिकाले ठेकेदारलाई जग्गा भाडामा दिँदा 31.5 करोड भन्दा बढी नोक्सान भएको देखिएकाले त्यति नै बिगो माग दावी सहित मुद्दा दायर गरिएको उहाँको भनाइ छ। अख्तियारले परिषदका तत्कालीन उपाध्यक्ष प्रमोद मेहता, कोषाध्यक्ष कुञ्ज बिहारी प्रसाद चौधरी, सदस्य सचिव इन्जिनियर रविन्द्र कुमार यादव भन्ने रविन्द्र यादव, सदस्य मोहनराज शर्मा, मदन कुमार लाल कर्ण विरुद्ध पनि मुद्दा दायर परेको हो। यस्तै फन पार्कका प्रमुख सञ्चालक रविन्द्र गुरुङ र मेला सञ्चालक टेकबहादुर गुरुङ विरुद्ध पनि जनही मुद्दा दायर गरेको सहप्रवक्ता दंगालले बताउनुभयो।
त्रिपुर सचेतन बचत तथा ऋण सहकारी संस्थाले आफ्नो 23 वार्षिक उत्सवको अवसर पारेर एक दिने निशुल्क स्वास्थ्य परीक्षण कार्यक्रम सञ्चालन गरेको छ। सहकारीले वरिष्ठ फिजिसियन विशेषज्ञ डाक्टर केएन पौडेल नेतृत्वको टोलीद्वारा संस्थामा आबद्ध 60 वर्षभन्दा माथिका नागरिकका लागि एक दिने स्वास्थ्य शिविर सञ्चालन गरेको हो। सहकारीले यही माग गर्न लागेको हो। सहकारीले यही माग 26 गते संस्थाकै कार्यालयमा कार्यक्रम सञ्चालन गर्न लागेको संस्थाको भनाइरहेको छ।
भेरी खबरको अन्त्यमा अब एउटा खेल खबर। कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगरमा यही फागुन 1 गतेदेखि 4 गतेसम्म कर्णाली प्रदेश स्तरीय महिला तथा पुरुष भलिबल प्रतियोगिता आयोजना हुने भएको छ। सामाजिक विकास मन्त्रालय कर्णाली प्रदेशको आयोजनामा मुख्यमन्त्री रनिङ सिल्ड प्रदेश स्तरीय महिला तथा पुरुष भलिबल प्रतियोगिता हुने भएको हो। प्रतियोगितामा प्रथम हुने टीमले 1,00,000 रुपियाँ पुरस्कार हात पार्ने सामाजिक विकास मन्त्रालयका सचिव डाक्टर मानबहादुर विकले जानकारी दिनुभयो। खेल व्यवस्थापन समितिका अध्यक्ष समेत रहनुभएका सचिव विकले दोस्रो हुनेले 75,000 र तेस्रो हुनेले नगद 50,000 रुपियाँ हात पार्ने बताउनु भएको छ। यस्तै प्रतियोगितामा महिला र पुरुषतर्फ 2 उत्कृष्ट खेलाडीलाई नगद 5,000 प्रदान गरिने भएको छ। प्रतियोगितामा कर्णालीका प्रत्येक जिल्लाबाट 10 महिला खेलाडी, 10 पुरुष खेलाडी तथा प्रशिक्षक र टिम म्यानेजर गरी 23 सहभागिता रहने मन्त्रालयले जनाएको छ। जिल्लाबाट सहभागी हुने खेलाडीहरू अनिवार्य रूपमा सम्बन्धित जिल्लाको स्थायी बासिन्दा भएको प्रमाण स्वरूप अनिवार्य रूपमा नागरिकता पेश गर्नुपर्ने व्यवस्था पनि गरिएको छ। प्रतियोगिता सञ्चालनका लागि 50,00,000 रुपियाँ खर्च हुने सचिव विकले जानकारी दिनुभयो।
खेल खबरसँगै अहिलेलाई बिहानको भेरी खबरको समय सकियो। जानु अघि मुख्य मुख्य खबरका शीर्षकहरू फेरि एकपटक।
कर्णाली प्रदेश प्राप्तिका लागि भएको आन्दोलनका घाइतेले मुख्यमन्त्रीलाई मागपत्र बुझाए, अझै पनि उपचार खर्च नपाएको गुनासो।
सुर्खेतका अटो व्यवसायी आन्दोलित, दोहोरो कर तिर्नु परेको भनाई, आज अटो नचलाउने घोषणा।
मापदण्ड पूरा नगरेको भन्दै नेपालगञ्जमा रहेको एक पानी उद्योगमा अनुगमन समितिले ताला लगायो।
र सुर्खेतको वीरेन्द्रनगरमा यही फागुन 1 गतेदेखि कर्णाली प्रदेश स्तरीय महिला तथा पुरुष भलिबल प्रतियोगिता हुने, विजेताले 1,00,000 रुपियाँ हात पार्ने। हौस् त, तपाईँ हाम्रो भेट अहिले 8 बजेको भेरी हाइलाइट्समा हुने नै छ। ताजा समाचार अनि स्वस्थ मनोरञ्जनको लागि रेडियो भेरीकै साथमा रहनुहोला। बिहानको भेरी खबरबाट दिलु र मधुबन बिदा हुन्छौँ। नमस्ते।